ان اللہ یامرکم ان تؤدوا الامانات الى اہلھا. مسلمانوں, اللہ تمہیں حکم دیتا ہے کہ امانت اہل امانت کے سپرد کر دو, اور جب لوگوں کے درمیان فیصلہ کرو تو عدل کے ساتھ فیصلہ کرو. اللہ تم کو نہایت عمدہ نصیحت کرتا ہے, اور یقیناً اللہ تعالیٰ سب کچھ سنتا اور دیکھتا ہے. یہ ہے وہ آیت جس کی بنیاد پہ ہم اس بارے کو امانت اور ساتھ ہی ساتھ اگلی آیت خیانت کو لیں گے, کیونکہ امانت اور خیانت دونوں ایک دوسرے کے اپوزٹ ہیں. اس کی تفصیل کہ امانت سے کیا مراد ہے اور کیا کیا چیزیں امانت اور اس کے اپوزٹ خیانت میں آتی ہیں, انشاءاللہ ہم آگے جا کے دیکھیں گے اس کی ڈیٹیل. آپ کوشش کریں ترجمے اللہ قرآن سامنے رکھیں. یا ایھا الذین آمنوا اطیعوا اللہ واطیعوا الرسول, اے لوگو جو ایمان لائے ہو, اطاعت کرو اللہ کی اور اس کے رسول کی. کرتے اپنا جائزہ لے سکتے ہیں, کیا میں دل کی خوشی سے اللہ کے حکموں کو مانتی ہوں؟ کیونکہ اطاعت کے لفظ میں دل کی خوشی چھپی ہوئی ہے, کہ بوجھ سمجھ کے نہیں, ہائے مجبوری, ہائے اب سنت ہے یہ, نہیں, دل کی خوشی سے کرو. اور ان لوگوں کی جو تم میں سے صاحب امر ہوں, پھر اگر تمہارے درمیان کسی معاملے میں نزاع ہو جائے یعنی جھگڑا, تو اسے اللہ اور اس کے رسول کی طرف پھیر دو اگر واقعی اللہ اور روز آخرت پر ایمان رکھتے ہو. یہی ایک صحیح طریقہ کار ہے اور انجام کے اعتبار سے بھی بہتر ہے. اے نبی, تم نے دیکھا نہیں ان لوگوں کو جو دعویٰ تو کرتے ہیں کہ ہم ایمان لائے اس کتاب پر جو تمہاری طرف نازل کی گئی, اور ان کتابوں پر جو تم سے پہلے نازل کی گئیں, مگر چاہتے یہ ہیں کہ اپنے معاملات کا فیصلہ کرانے کے لیے طاغوت کی طرف رجوع کریں. طاغوت کیا ہے؟ ہر وہ طاقت جس کو اللہ کے حکم کے مقابلے میں بڑا جانے. کچھ لوگ ہوتے ہیں وہ نماز, روزے کی حج تک بہت دیندار ہوتے ہیں, ایک ایک سنت پہ جھگڑتے ہیں, قبلے کے 19-20 کا ادھر ادھر ہونے پہ جھگڑا کرتے ہیں, اور روزے کی افطاری میں ایک ایک سیکنڈ اور منٹ کے اوپر ایک دوسرے سے جھگڑتے ہیں, نمازوں کے وقت پہ جھگڑے کرتے ہیں, لیکن عملی زندگی کے سارے فیصلے, شادیوں, منگنیوں, بیاہوں, کھانا پینا, تجارت, کامیاب, یہ ساری چیزیں شیطانی طریقوں پہ کرتے ہیں. اللہ تعالیٰ سے تمام لوگوں کو کہتے ہیں کہ کیا ہوا, تم نے دین کو صرف اپنی بنیادی چیزوں کا نام رکھا ہے؟ نہیں, عملی زندگی بھی تم نے اللہ اور اس کے رسول کے طریقوں کے مطابق گزارنی ہے. شیطان کون ہے؟ شیطان ان کو بھٹکا کر راہ راست سے بہت دور لے جانا چاہتا ہے, اور جب ان سے کہا جاتا ہے کہ آؤ اس چیز کی طرف جو اللہ نے نازل کی, یعنی وہ طرز زندگی اختیار کرو جو اللہ اور اس کے رسول کو پسند تھا, اور آؤ رسول کی طرف, تو ان منافقوں کو تم دیکھتے ہو کہ یہ تمہاری طرف آنے سے کتراتے ہیں. پھر اس وقت کیا ہوتا ہے جب ان کے اپنے ہاتھوں کی لائی ہوئی مصیبت ان پر آ پڑتی ہے؟ اس وقت یہ تمہارے پاس قسمیں کھاتے ہوئے آتے ہیں اور کہتے ہیں, اللہ کی قسم, ہم تو صرف بھلائی چاہتے تھے, اور ہماری نیت تو یہ تھی کہ فریقین میں کسی طرح موافقت یعنی دوستی ہو جائے. اللہ جانتا ہے کہ جو کچھ ان کے دلوں میں ہے, ان سے تعارض مت کرو, انہیں سمجھاؤ اور انہیں نصیحت کرو ایسی جو ان کے دلوں میں اتر جائے. قولاً بلیغا, انہیں بتاؤ کہ ہم نے جو رسول بھی بھیجا ہے اس لیے بھیجا کہ اللہ کے حکم سے اس کی اطاعت کی جائے. اگر انہوں نے یہ طریقہ اختیار کیا ہوتا کہ جب یہ اپنے نفس پر ظلم کر بیٹھے تھے, تو تمہارے پاس آ جاتے اور اللہ سے معافی مانگتے, اور رسول بھی ان کے لیے معافی کی اللہ سے درخواست کرتا, تو یقیناً اللہ کو بخشنے والا اور رحم کرنے والا پاتے. نہیں اے محمد, تمہارے رب کی قسم, یہ کبھی مومن نہیں ہو سکتے. جب یہ اپنے باہمی اختلافات میں یہ تم کو فیصلہ کرنے والا نہ مان لیں, پھر جو کچھ تم فیصلہ کرو اس پر اپنے دلوں میں بھی کوئی تنگی محسوس نہ کریں, بلکہ سر تسلیم خم کر دیں. اگر ہم نے ان کو حکم دیا ہوتا کہ اپنے آپ کو ہلاک کر دو یا اپنے گھروں سے نکل جاؤ, تو ان میں سے کم ہی آدمی اس پر عمل کرتے. حالانکہ جو نصیحت ان کو کی جاتی ہے, اگر یہ اس پر عمل کرتے تو یہ ان کے حق میں بہت بہتری اور زیادہ ثابت قدمی کا سبب ہوتا, اور جب یہ ایسا کرتے تو ہم انہیں اپنی طرف سے بہت بڑا اجر دیتے اور انہیں سیدھا راستہ دکھاتے. جو لوگ اللہ اور رسول کی اطاعت کریں وہ ان لوگوں کے ساتھ ہوں گے. کون؟ جن پر اللہ نے انعام کیا. دعا مانگتے ہیں نا ہم سورت فاتحہ میں ہر دن, کہ اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم, کہ اللہ ان کا راستہ جن پر تو نے انعام کیے. تو کن پر انعام کیے؟ یعنی انبیاء اور صدیقین اور شہداء اور صالحین پر. کیسے اچھے ہیں یہ رفیق جو کسی کو میسر آئیں. یہ حقیقی علم ہے جو اللہ کی طرف سے ملتا ہے, اور حقیقت جاننے کے لیے بس اللہ ہی کا علم کافی ہے. ان پچھلی ساری آیات میں ہم نے ایک واقعے کو دیکھا. واقعہ کیا تھا کہ مدینہ کے اندر دو عدالتیں تھیں, ایک مسلمانوں کی تھی اور ایک جیوز کی تھی. جیوز کی جو अदालत थी उसके अंदर ज्यूस के फैसले होते थे और जो मुसलमानों की थी उसमें मुसलमानों के होते थे। एक दफ़ा क्या हुआ कि एक यहूदी और एक मुसलमान का झगड़ा हुआ। कसूर जो था वो मुसलमान का था, यहूदी सच्चा था, और यहूदी को ये पता था कि मैं अगर अपनी अदालत में गया तो हमारी अदालत के जो बड़े हैं वो तो रिश्वत लेकर मेरे खिलाफ़ फ़ैसला कर देंगे, जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो इंसाफ़ वाले हैं, वो कभी भी गलत फ़ैसला नहीं करेंगे। खैर खुलासा क्या हुआ कि नबी सल्लल्लाहु अलैहि वसल्लम के पास गए, फैसला आपके मामला आपके सामने रखा गया। जो ही वो मामला आपके सामने गया तो आपने उस मुसलमान के ख़िलाफ़ यहूदी के हक़ में फ़ैसला दे दिया। अब उसके बाद क्या हुआ कि मुसलमान जो थे फैसला देने के बाद उसके जब ये मामला हो गया तो अब वो मुसलमान जो था ज़ाहिर वो जो मुनाफिक हो चुका था बाहर निकला तो कहने लगा ऐसा करते हैं कि हज़रत उमर से भी जाके अपने मामले करवा लेते हैं, क्योंकि अल्लाह के नबी सल्लम की गैर मौजूदगी में हज़रत उमर रज़ी अल्लाह तआला अन्हु जो थे वो फ़ैसले कर देते थे। उसके बाद क्या हुआ कि जब हज़रत उमर के पास गए और वो मामला पेश किया, यहूदी ने वहाँ जाके उनको बता दिया कि ये बता दूँ कि आपसे पहले नबी सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो हमारा फ़ैसला कर चुके हैं मेरे हक़ में। अब ये बात सुन के हज़रत उमर रज़ी अल्लाह अन्हु को गुस्सा आया, अंदर गए, तलवार लाए और उस शख्स को जिसने अल्लाह के नबी के फ़ैसले को सुनने के बावजूद हज़रत उमर से फ़ैसला करवाने की कोशिश की, आके कहा कि जिसको मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फ़ैसला कबूल ना हो तो उमर उसका फ़ैसला, उमर की तलवार उसका फ़ैसला करेगी, और उस शख्स को कत्ल कर दिया। जो ही वो शख्स कत्ल हुआ शोर मच गया मदीना में कि जी उमर ने एक शख्स को कत्ल कर दिया। अल्लाह के नबी सल्लम तक मुकदमा गया। शख्स के घर वाले जो थे वो नबी सल्लम के पास आए कि हज़रत उमर ने जो है वो हमारे बंदे को कत्ल कर दिया। अब ये मामला सामने आया तो हज़रत उमर की पोजीशन बहुत ही ऑकवर्ड हो रही थी, कहने लगे कि अल्लाह के नबी इस शख्स ने आपका फ़ैसला छोड़ के मेरी तरफ आ गए, इस बात पे मैंने इसको मार दिया क्योंकि तौहीन रिसालत का मर्तकब हुआ ना वो शख्स। सिर्फ अल्लाह के नबी से बात करना, बात ये बड़ी आसान होती है लेकिन उनकी बात को मानना मुश्किल होती है। तो अब उस वक़्त हज़रत उमर के पास कोई सबूत नहीं था और कि अच्छा किया कि गलत किया, उस पर ये पिछली सारी आयात जो हमने पढ़ी इसमें से हम सब के मुहासबे के नुक्ते हैं। देखिए कि अल्लाह के नबी के फ़ैसले के आने के बाद अगर हज़रत उमर का फ़ैसला नहीं चल सका तो आज फिर अगर इंसानों की बनाई हुई बातें या इंसानों के कौल या उनके फतवे अगर सही हदीस और सुन्नत के मुतखिलाफ हो जाएं तो वो कैसे चलेंगे। तो इससे क्या पता चलता है कि ज़िंदगी में सबसे ज़्यादा अहमियत जो होती है वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ही के हुक्म की होती है, उसी के ऊपर अपनी ज़िंदगी को पेश करना चाहिए। हम यहाँ अपना मुहासबा भी कर सकते हैं कि क्या मैं अपने मामलात के अंदर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के फ़ैसलों को अहमियत देती हूँ, क्या मैं दिल की खुशी से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बातों को मानती हूँ और सुनती हूँ। फिर आगे फरमाया आयत 71, या अय्युहल्लज़ीन आमनु खुज़ू हिज़रकुम फ़न्फ़िरू सुबातन वन्फ़िरू जमीया, ऐ लोगो जो ईमान लाए हो मुकाबले के लिए हर वक़्त तैयार रहो, फिर जैसा मौका हो अलग अलग दस्तों की शक्ल में निकलो या इकट्ठे होकर। हाँ तुम में से कोई ऐसा भी है जो लड़ाई से जी चुराता है, अगर तुम पर कोई मुसीबत आए तो कहता है अल्लाह ने मुझ पर बड़ा फजल किया कि मैं इन लोगों के साथ न गया, और अगर अल्लाह की तरफ से तुम पर फजल हो तो इस तरह कहता है गोया तुम्हारे और इसके दरमियान मोहब्बत का कोई ताल्लुक ही न था, कि काश मैं भी इनके साथ होता तो बड़ा काम बन जाता। ऐसे लोगों को मालूम हो कि अल्लाह की राह में लड़ना चाहिए उन लोगों को जो आखरत के बदले दुनिया की ज़िंदगी को फरोख्त कर दें, फिर जो अल्लाह की राह में लड़ेगा और मारा जाएगा या गालिब रहेगा इसे ज़रूर हम अजर अजीम अता करेंगे। आखिर क्या वजह है कि तुम अल्लाह की राह में उन बेबस मर्दों, औरतों और बच्चों की खातिर न लड़ो जो कमज़ोर पाकर दबा लिए गए और फरियाद कर रहे हैं कि खुदा हमको इस बस्ती से निकाल जिसके बाशिंदे ज़ालिम हैं, और अपनी तरफ से हमारा कोई हामी और मददगार पैदा कर दे। जिन लोगों ने ईमान का रास्ता इख्तियार किया वो अल्लाह की राह में लड़ते हैं, और जिन्होंने कुफर का रास्ता इख्तियार किया वो तागूत की राह में लड़ते हैं। बस शैतान के साथियों से लड़ो और यकीन जानो कि शैतान की चालें हकीकत में नहायत कमज़ोर हैं। यहाँ मुहासबे के चंद नुक्ते लिखेंगे। क्या आज हमें भी कुछ लोगों की ऐसी पुकार सुनाई देती है जो पुकार पुकार कर कहते हैं कि हमें यहाँ से निकालो कि यहाँ के रहने वाले ज़ालिम हैं? क्या मैं भी काम के मौके पे जी तो नहीं चुराती? क्या जब अल्लाह के दीन को मेरी ज़रूरत होती है तो मैं सुस्ती तो नहीं करती? मुझे ऐसा लगता है कि कुरान पाक में जितनी भी आयात जिहाद के मुतल्लिक हैं वो आज के मुसलमानों से मेहनत का तकाज़ा करती हैं। ज़रूरी नहीं कि सरहदों पे जाके लड़ने की का मौका हर एक को मिले, लेकिन दावत और तालीम का जिहाद हर एक के लिए खुला हुआ है। जो बंदा अपने आप को इसके अंदर पाएगा, अल्लाह ताला खुद ब खुद उसके लिए रास्ते आसान करता जाएगा। फिर आगे अब कुछ और लोगों की तरफ इशारा किया गया। अलम तारा इल्लज़ीना क़ील लहुम कुफ़ू अईदियकुम, तुमने इन लोगों को भी देखा जिनसे कहा गया कि अपने हाथ रोको और नमाज कायम करो और ज़कात दो। अब जो इन्हें लड़ाई का हुक्म दिया गया तो इनमें से एक फरीक का हाल ये हो गया कि लोगों से ऐसा डर रहे हैं जैसे अल्लाह से डरना चाहिए या इससे भी कुछ बढ़कर। सवाल करें अपने आप से, क्या मैं अल्लाह से ज़्यादा लोगों से तो नहीं डरती? कहते हैं खुदाया हम पे लड़ाई का हुक्म क्यों लिख दिया, क्यों ना हमें अभी कुछ और मोहलत दी? इनसे कहो दुनिया का सरमाया ज़िंदगी थोड़ा है और आखरत एक खुदा तर्स इंसान के लिए ज़्यादा बेहतर है, और तुम पर जुल्म एक ज़र्रा बराबर भी ना किया जाएगा। रही मौत तो ऐनमा तकूनु युद्रिकुमुल मौत, तुम जहाँ कहीं भी हो आखिरकार तुमको मौत आके रहेगी, ख्वाह तुम कैसी ही मजबूत इमारतों में क्यों ना हो। अपने लिए पॉइंट लिखते हैं, क्या मुझे यकीन है कि मौत कभी भी आ सकती है, किसी लम्हे भी आ सकती है? बस अब इंसान पूरी कोशिश कर लेता है कि किसी तरह मौत के मुँह से बच जाए, लेकिन मौत आके रहेगी। असल ये है कि मौत से डरने की बजाय, मौत से बचने की बजाय, मौत के बाद के लिए तैयारी कर ली जाए, और उस तैयारी के करने का वक्त ये दुनिया है। इस ज़िंदगी में अगर हमने कोशिश कर ली, अल्लाह ताला खुद ब खुद हमारे लिए बाकी चीज़ों में आसानियां फरमा देगा। अगर इन्हें कोई फ़ायदा पहुंचता है तो कहते हैं ये अल्लाह की तरफ से है, और अगर कोई नुकसान पहुंचता है तो कहते हैं ए नबी ये आपकी बदौलत है। देखिए कितने नाशुक्र हैं। और कौमों का यही हाल हुआ, और हर दौर में ऐसे ही होता है। मैंने देखा है कि लोग गाड़ी में जा रहे होते हैं, ड्राइवर बेचारा बड़े तरीके से गाड़ी चला रहा है, सब खुश हैं, ज़रा गाड़ी में झटका लग जाए तो सब बोलना शुरू हो जाते हैं, देख के चलना था, धक्का लग गया, पीछे आगे स्पीड ब्रेकर था। हाँ, इसी तरह याद रखिए, जब इंसान इज्तमाई तौर पे मिलके काम करते हैं ना, तो उसके अंदर अगर कभी कहीं कोई खैर हो जाए, कोई अच्छा काम हो जाए तो कहते हैं वाह कितना अच्छा काम है, सब की बात होती है। और ज़रा अगर कहीं कोई ख़राबी आने लगे तो कहते हैं ये लीडर का काम है। यानी लीडर बनने वाले या जिनको लीडरशिप का शौक़ है उनको अपना दिल बड़ा बहुत बड़ा करना पड़ेगा, क्योंकि हर बिगाड़ और हर नुकसान जो है वो उसकी तरफ लगेगा। कहो ये सब कुछ अल्लाह ही की तरफ से है, आखिर इन लोगों को क्या हो गया कि कोई बात इनकी समझ में नहीं आती? ऐ इंसान, तुझे जो भलाई भी हासिल होती है अल्लाह की इनायत से होती है, और जो मुसीबत तुम पर आती है वो सब तेरे कसब और अमल की बदौलत है। ऐ मोहम्मद, हमने तुमको लोगों के लिए रसूल बनाकर भेजा है, इस पर खुदा की गवाही काफ़ी है, जिसने रसूल की इताअत की इसने दरअसल खुदा की इताअत की, और जो मुंह मोड़ गया तो बहरहाल हमने तुम्हें इन लोगों पर पसंद बनाकर तो नहीं भेजा। वो मुंह पर कहते हैं कि हम मती फरमाबरदार हैं, मगर जब तुम्हारे पास से निकलते हैं तो इनमें से एक गिरोह रातों को जमा होकर तुम्हारी बातों के खिलाफ मशवरे करता है, अल्लाह इनकी सारी सरगोशियाँ देख रहा है, तुम इनकी परवाह न करो और अल्लाह पर ही भरोसा रखो, वही भरोसे के लिए काफ़ी है। अफला यतदब्बरून अल-कुरान, क्या ये लोग कुरान पर गौर नहीं करते? अगर ये अल्लाह के सिवा किसी और की तरफ से होता तो इसमें बहुत कुछ इख्तलाफ पाया जाता। जवाब देते हैं अल्लाह को। मुहासबे का नुक्ता नोट करेंगे, क्या मैं कुरान में तदब्बर करती हूँ? समझ आएगा तो गौर करेंगे ना। आप देखिए कि कुरान पाक को समझ के पढ़ना कितना ज़रूरी है। असल पता क्या है कि हम अपनी ज़िंदगी पे बड़ा ही तदब्बर करते हैं, हाय बच्चे बड़े हो रहे हैं, हाय बेटियों के हाथ पीले करने हैं, घर बड़ा लेना है। ये गौर व फ़िक्र जो है ना, हमें अल्लाह के दीन में और अल्लाह की किताब में गौर व फ़िक्र नहीं करने देता। इसके लिए इंसान को बहुत कोशिश करनी है, तमन्ना करनी है, अल्लाह ताला से ख्वाहिश करनी है کہ اللہ تو واقعی ہمیں اس کتاب میں غور و فکر کی توفیق دے، اس پہ تدبر کریں گے انشاءاللہ آپ دیکھیں گے کہ ہمارے دنیا کے سارے غم جو ہیں وہ دور ہو جائیں گے اور اللہ تعالی ہمارے لیے پھر آسانیاں بھی فرما دے گا۔ کہا دیکھو کتنے سالوں سے یہ کتاب ہے اور اس میں کوئی تبدیلی نہیں۔ ایک نان مسلم سے میری بات ہوئی، ہمارے نیبر میں رہتی ہیں، تو بات ہوئی، بات چیت تھوڑی بڑھی آگے، تو کہنے لگی آپ کہاں سے ہیں، کیسے ہیں؟ میں نے بتایا اس طرح سے کہ میں یہاں پہ امریکہ سے آئی ہوں اور یہاں پہ تھوڑا قرآن پڑھا رہی ہوں۔ تو کہنے لگی ویری انٹرسٹنگ، پھر اس کا سوال بہت انٹرسٹنگ تھا، کہنے لگی اوکے سو آپ ان کو 2010 کا ورژن پڑھا رہی ہیں، یعنی یہ جو قرآن اس سال کا قرآن ہے وہ۔ تو پھر مجھے تو سمجھے کہ موقع مل گیا نا، میں نے کہا کہ دیکھیں کہ آپ کو پتہ ہے کہ 1400 سال سے بھی زائد ہو گیا، مور دین 14 سینچریز ہو گئی ہیں، لیکن قرآن پاک وہی ہے۔ تو بات یہ ہے کہ 1400 سال گزر گئے، قرآن ایک ہی ہے، لیکن ہم نے ابھی بھی نہیں پڑھا۔ کبھی غور تو کریں، صرف اکیلے میں بیٹھ کے آج رات کو غور کریں۔ ہر ایک اپنی زندگی کے مہینے سال جمع کر کے لکھے، کتنی زندگی میری گزر گئی اور میں نے ابھی تک قرآن پاک کو سمجھا ہی نہیں۔ تدبر تو اس کا اگلا درجہ ہوتا ہے نا، غور تو اس چیز میں ہوتا ہے جس کو آپ سمجھ سکتے ہیں اور اس کو مان لیتے ہیں۔ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اس طرح سے قرآن پاک پڑھنے والا بنا دے کہ ہم اس پہ غور و فکر کر سکیں۔ اس کے بعد کچھ باتیں افواہ سازی کی ہیں، جب بھی کسی جگہ ریومرز پھیلتی ہیں تو اس کا کیا نقصان ہوتا ہے۔ فرمایا وَإِذَا جَاءَ أَمْرٌ مِّنَ الْأَمْنِ أَوِ الْخَوْفِ أَذَاعُوا بِهِ، یہ لوگ جہاں کہیں کوئی اطمینان بخش یا خوفناک خبر سن پاتے ہیں تو اسے لے کر پھیلا دیتے ہیں، حالانکہ اگر یہ اسے رسول اور اپنی جماعت کے ذمہ داران اصحاب تک پہنچائیں تو ویسے لوگوں کے علم میں آ جائے جو ان کے درمیان بات کی صلاحیت رکھتے ہیں کہ اس سے صحیح نتیجہ اخذ کر سکیں۔ تم لوگوں پر اللہ کی مہربانی اور رحمت نہ ہوتی تو تمہاری کمزوریاں ایسی تھی کہ چند لوگوں کے سوا تم سب شیطان کے پیچھے لگ جاتے۔ یہاں اجتماعی زندگی کا ایک بڑا خوبصورت اصول دیا کہ جس کی بات ہے اس کو بتا دو، اس تک پہنچا دو۔ افواہیں کب پھیلتی ہیں؟ کہ جب بات جس کی ہوتی ہے اس بیچارے کو تو خبر بھی نہیں ہوتی اور سارے شہر میں بات پھیلی ہوتی ہے۔ انشاءاللہ 6 پارے کی پہلی آیت میں بھی یہ مضمون آئے گا، لیکن یہاں ہمیں اپنا محاسبہ کرنا ہے۔ جب میں کسی کی کوئی بات سنتی ہوں تو تحقیق کرنے کی کوشش کرتی ہوں، کیا میں سنی ہوئی بات کو لے کر اڑا تو نہیں دیتی؟ کیا میں ادھر کی باتیں سن کے ادھر تو نہیں کرنے لگتی؟ یہ بہت بڑی خیانت ہے۔ کسی سوسائٹی کا امن اور چین رخصت ہو جاتا ہے جب لوگ اس خیانت کا شکار ہو جاتے ہیں۔